ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ربنا وبعث فيهم رسولا منهم يتلو عليهم آياتك ويعلمهم الكتاب والحكمة ويزكيهم إنك أنت العزيز الحكيم وقال تعالى إنا نحن نزلنا الذكر وإنا له لحافظون وعن عثمان بن عفان رضي الله تعالى عنه قال النبي صلى الله تعالى عليه وسلم خيركم من تعلم القرآن وعلمه وعن عبد الله بن عمر رضي الله تعالى عنهما قال النبي صلى الله تعالى عليه وسلم لا حسد إلا على اثنين رجل آتاه الله القرآن فهو يقوم به آناء الليل وآناء النهار ورجل آتاه الله مالا فهو ينفق منه آناء الليل وآناء النهار وعن عبد الله بن عمرو بن العاص رضي الله تعالى عنهما قال النبي صلى الله تعالى عليه وسلم يقال لصاحب القرآن اقرأ वर्तते वरत्तिल कमा कुंत तुरत्तिलु फिद दुनिया फैन मंजिलतक इंद आखिर आयतिन तक्रहुहा وعن علي بن ابي طالب رضي الله تعالى عنه قال قال النبي صلى الله تعالى عليه وسلم من قرا القران فاستظهره فاحل حلاله وحرم حرامه ادخله الله جنة وشفعه في عشرة من أهل بيته كل قد وجبت له النار صدق الله العلي العظيم وصدق رسوله النبي الكريم
میرے قابل احترام حضرات علماء کرام مہمانان اعزام اور عزیز طلبہ آج کی یہ مجلس یہاں مدرسے میں جامعہ میں جن عزیز طلبہ نے اپنے حفظ کی تکمیل کی ہے ان کے اعزاز کے لیے منعقد کی گئی کہ وہ اپنا آخری سبق اپنے اساتذہ اپنے مربیوں اپنے بہی خواہوں کے سامنے سنائیں اور اس طرح ان کا اعزاز ہو جو مقصد تھا انعقاد مجلس کا وہ تو بحمدللہ بحسن و خوبی حاصل ہو چکا ابھی ان 42 طلبہ نے جنہوں نے تکمیل کی ہے اپنا آخری سبق سنایا چاہیے تو یہ تھا کہ ہر طالب علم سے ہم الگ الگ سنتے لیکن چونکہ اس میں وقت بہت زیادہ جاتا 42 طلبہ تھے 1.5-2 گھنٹے تو اسی میں نکل جاتے اس لیے اس طریقے کو بھی گوارا کر لیا گیا ہمارے بزرگوں میں اس کا بھی طریقہ تھا حضرت قاری سید صدیق احمد صاحب بانوی نور اللہ مرقدہ بلکہ اس طریقے کے موجود وہی ہیں حضرت یہ اسفار ہوتے تھے اور ایک سفر میں 20 جگہ جانا ہوتا تھا وقت مختصر ہونے کی وجہ سے یہ طریقہ اختیار کیا جاتا تھا ہم لوگوں نے بھی ضرورت کی بنا پر اس کو اختیار کر لیا ہے بہرحال اعزاز کا تقاضا تو یہی تھا کہ ہر ایک سے الگ الگ سنتے اور کم سے کم ہمارے مفتی صاحب ان کے ناموں کی فہرست تو سنا دیتے تاکہ ان کے بھی حوصلے بڑھتے خیر 42 نام تھے شاید انہوں نے یوں سوچا ہو کہ اس میں بھی کافی وقت لگ جائے گا اچھی بات ہے یہ بہت بڑی سعادت ہے جو اللہ تبارک و تعالیٰ نے ان طلباء کو عطا فرمائی قرآن کریم کا حفظ اس کو ازبر کر لینا یہ ایک ایسی عظیم سعادت ہے کہ اللہ تبارک و تعالی جس کو چاہتے ہیں یہ سعادت عطا فرماتے ہیں اللہ تبارک و تعالی نے نبی کریم صلی اللہ تعالی علیہ وسلم کو اپنا آخری پیغمبر اور رسول بنا کر کے دنیا میں مبعوث فرمایا سیدنا حضرت ابراہیم علی نبینا وعلی الصلاۃ والسلام کو اللہ تبارک و تعالی نے کعبۃ اللہ کی تعمیر کا حکم دیا اور اس کی وہ بنیادیں जो जमीन के अंदर छुपी हुई थी, इसलिए कि तूफान नूह के मौके पर काबतुल्लाह की इमारत उठा ली गई थी। उसके बाद फिर वहां कोई नई इमारत नहीं बनी और एक टीला सा था, अलबत्ता जो उसकी बुनियादें जमीन के अंदर मस्तूर और मख्फी थी, अल्लाह तबारक ताला ने हजरत जिब्रील अलैहिस्सलाम को भेजकर उन बुनियादों को खुलवाया और हजरत इब्राहिम अला नबीना वालिस्सलाम को हुक्म दिया गया कि वो इन्हीं बुनियादों पर बैतुल्लाह की तामीर करें। अजीब व गरीब अंदाज से कुरान पाक में बयान फरमाया, वैद यरफो, याद करो उस वक्त को, गोया उस मंजर को अपने दिमाग में ताजा करो, उसका तसव्वुर करो कि हजरत इब्राहिम अला नबीना वालिस्सलाम काबतुल्लाह की बुनियादों को उठा रहे हैं। वैद यरफो इब्राहिमुल कवाइद मिनल बैत व इस्माइल, और साहबजादे हजरत इस्माइल अला नबीना वालिस्सलाम भी इस काम में उनकी मदद कर रहे हैं। तामीर का असल काम तो हजरत इब्राहिम अला नबीना वालिस्सलाम अंजाम दे रहे थे और हजरत इस्माइल अला नबीना वालिस्सलाम पत्थर तलाश कर करके लाकर पेश करते थे, मौजूद पत्थर। देखो पहाड़ों में तो पत्थर हर किस्म के होते हैं, ऐसे पत्थर मौजून किस्म के जो इमारत में इस्तेमाल किए जाए। उस जमाने में फैक्ट्रियां तो थी नहीं कि पत्थरों को काट कर जो है जैसे आजकल हमारे जमाने में तामीर के काबिल बनाया जाता है ऐसा बनाया जाए, बल्कि मौजून पत्थर तलाश किए जाते थे। सही हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम की दौरे शबाब में, जब आप सल्लल्लाहु तआला अलैहि वसल्लम की उम्र शरीफ 35 साल की थी, काबतुल्लाह को असर नौ बनाने का कुरैश ने फैसला किया, क्योंकि उसकी इमारत बोसीदा हो गई थी। तो कुरैश ने असर नौ उसको बनाने का फैसला किया और उस मौके पर जो है पत्थरों को तलाश करने के लिए सब निकले, खुद नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम। उस वक्त दो दो आदमियों की जोड़ी बनाई गई थी पत्थर तलाश करने के लिए। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम को हजरत अब्बास रज़ियल्लाहु तआला अन्हु, जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के चचा हैं, उनके साथ जोड़ा गया था और हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम मौजून पत्थर तलाश करके लाया करते थे, क्योंकि वो पत्थर यहाँ मोड़ों पर रखे जाते थे। तो आपकी खाली लुंगी ही थी, ऊपर की चादर भी नहीं थी, मोड़ों पर रखने में मोड़े छिल रहे थे। तो हजरत अब्बास रज़ियल्लाहु तआला अन्हु ने मशवरा दिया कि ये जो लुंगी है निकाल कर इसको तह करके मोंडे पर रखो, ये वाकया बुखारी शरीफ में मौजूद है। चुनांचे नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने अपनी लुंगी निकाली, बस उसी वक्त आप बेहोश हो गए और जब होश में आए तो आपकी लुंगी बंधी हुई थी, फरिश्तों ने आकर के लुंगी बांध दी थी आपकी। खैर दोबारा ये काबतुल्लाह की तामीर तो एक ऐसा काम है जो नबियों ने किया, खलीलुल्लाह ने किया, हबीबुल्लाह ने किया। बहरहाल हजरत इब्राहिम अला नबीना वालिस्सलातु वस्सलाम काबतुल्लाह की दीवारों को उठा रहे थे और हजरत इस्माइल पत्थर लाकर दे रहे थे और उस वक्त ये दोनों बाप बेटे दुआ भी कर रहे थे, रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम, बहुत सारी दुआएं थी जो इस मौके पर अल्लाह तबारक व तआला ने यहाँ पर बयान फरमाई है कुरान के अंदर कि ये हमारे परवरदिगार हमारे इस अमल को आपकी बारगाह में शर्फ कबूल अता फरमाइए। इन्नका अंतस समीउल अलीम, बेशक आप अपने बंदों की दुआओं को सुनने वाले और उनके दिल के हालात को बखूबी जानने वाले। देखिए इसमें हम लोगों के लिए बहुत बड़ा सबक है, डरते डरते कबूलियत की दरखास्त कर रहे हैं, हालांकि ये काम ये दोनों अल्लाह ताला के हुक्म से कर रहे थे और इस काम के मौके पर अल्लाह ताला ने हजरत जिब्रील अलैहिस्सलाम को बाकायदा इस काम की निगरानी के लिए भेजा था, सुपरविजन हजरत जिब्रील का था, फिर भी डर रहे हैं, पता नहीं हमारा ये अमल अल्लाह की बारगाह में शर्फ कबूल हासिल करता है या नहीं। हम जितने भी दीन के खुद्दाम हैं उनको ये चीज हमेशा पेश नजर रखनी चाहिए। अल्लाह ने दीन की खिदमत की सआदत तो अता फरमाई, लेकिन उसकी वजह से हमें मगरूर नहीं होना, पता नहीं ये अमल अल्लाह के यहाँ कबूल होता है या नहीं। बस हर वक्त अल्लाह के हुजूर यही दरख्वास्त पेश करते रहें मौका ब मौका, रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम। फिर आगे दुआ करते हैं, रब्बना वजअलना मुस्लिमीन लक व मिन ज़ुर्रियतिना उम्मतन मुस्लिमतन लक। अरे हमारे परवरदिगार, तू हम दोनों बाप बेटों को तेरे अहकाम के सामने सर तस्लीम खम करने वाला बना दे। मुस्लिम, मुस्लिम का मतलब वो जो अपने आका के हुक्म के सामने सर झुका दे, ये ना पूछे कि ये हुक्म क्यों दिया जा रहा है, जहां हुक्म हुआ फौरन अमल के लिए तैयार, सर तस्लीम खम है। तो गोया ये खाली एक मौके पर नहीं, मुस्तकिल एक मिजाज होना चाहिए उसका, तो उसको मुस्लिम का लकब मिलता है। हम तो अपने आप को मुसलमान कहते हैं, लेकिन पता नहीं अल्लाह के बीसियों अहकाम की बजावरी के मामले में हम इस शर्त पर पूरे नहीं उतरते हैं जो मुस्लिम का लकब मिलने के लिए दी गई है। बहरहाल ये हमारे परवरदिगार, हम दोनों बाप बेटों को तू तेरे अहकाम के सामने सर तस्लीम खम करने वाला बना दे। वमिन ज़ुर्रियतिना उम्मतन मुस्लिमतन लक, और ये हमारे परवरदिगार तू हमारी औलाद में से एक पूरी उम्मत ऐसी बनाई हो जो तेरे अहकाम के सामने सर तस्लीम खम करने वाली हो। ये उम्मत मुस्लिमा उम्मत मोहम्मदिया के लिए ये दुआ कर रहे हैं कौन, हजरत इब्राहिम अला नबियना वाली सलातो सलाम काबतुल्लाह की तामीर के मौके पर। और फिर आगे ये दुआ जो मैंने पढ़ी खुतबे के अंदर, रब्बना वबअसीन रसूलम मिनहुम यतलू अलैहिम आयाति, और हमारे परवरदिगार इस उम्मत के अंदर उन्हीं में से एक रसूल भेजियो। क्या काम होगा उस रसूल का, क्या जिम्मेदारियां होगी, यतलू अलैहिम आयाति, जो उनके सामने तेरी किताब की आयतों की तिलावत करेंगे। वयुअल्लिमुहुमुल किताब वल हिकमा, और उनको किताब और सुन्नत की तालीम देंगे। वयुज़क्कीहिम, और उनको पाक करेंगे गंदे अकाइद से, गंदे आमाल से, गंदे अखलाक से। ये काम होगा, ये गोया नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की बासत के लिए दुआ की। इसीलिए हुजूर अकरम صلی اللہ تعالی علیہ وسلم فرمایا کرتے تھے، انا دعاؤ ابی ابراہیم، میں اپنے باپ حضرت ابراہیم علیہ نبینا علیہ السلام کی دعا ہوں، وہ جو انہوں نے مانگی تھی کعبۃ اللہ کی تعمیر کے موقع پر. وہ اس دعا میں آپ صلی اللہ علیہ وسلم کے کام، آپ کی ذمہ داریاں، آپ کے مقاصد باعث کیا ہیں، وہ بھی طے کر دیے، بتلا دیے. یہ تو ان کی دعا ہے حضرت ابراہیم کی. خود اللہ تبارک و تعالیٰ نے بھی قرآن میں کئی جگہ، لیکن دو جگہ تو بس اسی انداز سے، ایک والذی باعث فی الامیین رسولا منہم یتلو علیہم آیاتہ ویزکیہم ویعلمہم الکتاب والحکمہ لقد من اللہ علی المؤمنین اذ باعث فیہم رسولا منہم یتلو علیہم آیاتہ ویزکیہم ویعلمہم الکتاب والحکمہ. یہی تین مقصد جو حضرت ابراہیم علیہ نبینا علیہ السلام کی دعا میں ہیں، وہی تین مقصد خود اللہ تبارک و تعالیٰ نے بھی بتلائے. اتنا ہے کہ حضرت ابراہیم کی دعا میں وَيُعَلِّمُهُ الْكِتَابَ وَالْحِکْمَةَ پہلے ہے اور وَيُزَكِّيهِمْ بعد میں ہے، اور اللہ تبارک و تعالیٰ نے خود جہاں نبی کریم صلی اللہ تعالی علیہ وسلم کے مقاصد مقصد بتلائے، وہاں وَيُزَكِّيهِمْ پہلے ہے اور وَيُعَلِّمُهُمُ الْكِتَابَ وَالْحِکْمَةَ بعد میں. کیا آپ مفسرین اس کے نقطے بیان کرتے رہتے کہ جس دل میں قرآن اور سنت کے علوم آپ لینا چاہیں، ذرا پہلے اس کو پاک کر لو، اس کو اس کا تزکیہ کر لو، اس کو اس قابل بناؤ کہ یہ علوم اس کے اندر رکھے جا سکے. دنیا کا دستور ہے، کوئی عمدہ چیز جب کسی بدن میں رکھنی ہوتی ہے، دودھ آپ کسی پیالے میں لیں گے تو پیالے کو پہلے خوب اچھی طرح صفائی کے ساتھ دھوئیں گے، اس کے بعد دودھ رکھیں گے. تو گویا یہ قلب جہین علوم کا محل ہے، اس کا پہلے تزکیہ ہونا چاہیے. اللہ تعالیٰ نے اس کی طرح اشارہ کر دیا. خیر، بہرحال ان اللہ تعالیٰ نے جہاں مقاصد باعث بیان فرمائے وہاں، اور حضرت ابراہیم علیہ نبینا علیہ السلام نے اپنی دعا میں جو مقاصد باعث بیان فرمائے، وہاں دونوں جگہ یتلو علیہم آیات کے پہلے، یہاں ترتیب میں تینوں جگہ پر یتلو علیہم آیات کے پہلے، وہاں یتلو علیہم آیات ہی ہے، یہاں یتلو علیہم آیات کہ تیری کتاب کی آیتیں لوگوں کو پڑھ سنائیں گے. کیا مطلب پڑھ سنانے کا؟ حضرت مولانا مفتی محمد شفیع صاحب نور اللہ مرکزہ معارف القرآن میں فرماتے ہیں کہ قرآن کے الفاظ کی تعلیم دینا، قرآن کے الفاظ کی تعلیم دینا، یہ بھی نبی کریم صلی اللہ تعالی علیہ وسلم کے مقاصد باعث میں سے. دیکھو، بڑی سوچنے کی چیز ہے کہ آپ صلی اللہ علیہ وسلم کی براہ راست باعث جو ہے وہ عربوں کے اندر ہوئی، اور جس دور میں نبی کریم صلی اللہ تعالی علیہ وسلم رسول اور نبی بنا کر مبعوث کیے گئے تھے، وہ دور فصاحت و بلاغت کا دور تھا. بچے، بوڑھے، جوان، عورتیں، ہر ایک ان عربوں کو اپنی زبان دانی کے اوپر فخر تھا. عربی زبان کا تو اب اپنی زبان دانی پر ایسا فخر کہ دوسری زبان کے بولنے والوں کو تو وہ کیا کہتے تھے؟ اجمی. اجمی یعنی گونگے، وہ ان کو بولنا ہی نہیں آتا. اور کمال کی بات کہ جو زبان بولی جاتی ہے، جیسے وہ رتانہ بالفارسیہ، یہ عربی میں وہ رتانہ بالفارسیہ، رتانہ یا دونوں کا اصلی ترجمہ تو ہے وہ خواب میں نیند کی حالت میں کوئی بکواس کرتا ہے، تو گویا فارسی زبان میں کوئی اگر بات کرے تو یہ عرب لوگ کیا کہتے تھے؟ رتانا بل فارسی، فارسی میں بکواس کر رہا ہے. گویا اس کو کوئی زبان کہنے کے لیے بھی تیار نہیں. उनको अपनी जबानदारी पर इतना गया फख्र था, इतना कर्रा था, फिर भी गया जरूरत थी इस बात की कि उनको कुरान के अल्फाज पढ़ना सिखलाया जाए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पढ़े और आपके पढ़ने को सुनकर वो सीखे। असल तरीका यही है तालीम का, पढ़ा उस्ताद पढ़े, शागिर्द सुने और उसके बाद फिर उसको उसके मुताबिक अदा करने की कोशिश करे। यतलू अलैहिम आयात, तो कुरान एक ऐसी किताब है कि कोई चाहे कितना ही पढ़ा लिखा क्यों ना हो, वो अपने तौर पर अगर इसको पढ़ना चाहेगा तो कमा कहो सही तरीके से पढ़ नहीं सकेगा। हजरत हकीमुल उम्मत नवर अल्लाह मरकदहू फरमाते हैं, जहां कुरान शुरू होता है अलिफ लाम मीम ज़ालिकल किताब ला रैब फीह, अलिफ लाम मीम कोई कितना ही अरबी ना हो और यूं कहेगा भाई मैं बगैर उस्ताद के कुरान पढ़ सकता हूँ, रख दो उसके सामने, पढ़ो ये क्या है अलिफ लाम मीम, क्या पढ़ेगा वो जब तक कि उस्ताद नहीं बताएगा ये तीनों हर हरूफ जो है वो मिलाकर, ऐसे तो हरूफ तहजीब इसलिए बनाए गए हैं तो उनको जोड़कर कलमे बनाए जाएंगे, लेकिन यहाँ ये हरूफ तहजीब कलमे इससे नहीं अलग अलग पढ़े जाते, इसीलिए उनको हरूफ मुकत्तात कहा जाता है, वो हरूफ जिनको जोड़कर नहीं बल्कि अलग अलग पढ़ा जाता है, अलिफ अलग लाम अलग मीम अलग, जब तक के उस्ताद नहीं बताएगा कोई बड़े से बड़ा माहिर क्यों ना हो वो इसको सही पढ़ सकता नहीं। ये कुरान का खास कमाल है। तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम को अल्लाह तबारक व तआला ने जिन मकासिद बासत को अंजाम देने के लिए मबूस फरमाया था, उनमें अव्वली मकसद जो है कुरान के अल्फाज की तालीम, और तालीम का पहला मरहला भी यही है, पहला स्टेप। बच्चों को क्या सिखाएंगे हम? कुरान के अल्फाज सिखाएंगे। हजरत मुफ्ती शफी साहब रहमतुल्लाह अलैह फरमाते हैं, हमारे यहाँ तीन शक्लें हैं अल्फाज की, तीन तरीके। एक तो नाजरा कुरान सिखाया जाता है, शोबा नाजरा आपके इस मदरसे में है, दूसरा हिफ्ज शोबा हिफ्ज है, और तीसरा तजवीदो किरात। ये तीन शोबे वो हैं जिनमें खालिश कुरान के अल्फाज की तालीम दी जाती है, मानी की नहीं। और पहला मरहला तालीम का अल्फाज ही का है। उम्मत नवर अल्लाह मरकदहू का एक पूरा वाज है अल्फाजुल कुरान, तबलीग का जो मजमुआ है वाज का, उसमें एक वाज का नाम है अल्फाजुल कुरान। उसमें हजरत रहमतुल्लाह ने अजीब व गरीब बातें इरशाद फरमाई, फरमाते हैं कि देखो जो लोग यूं कहते हैं कि ये छोटे छोटे बच्चों को कुरान हिफ्ज़ कराने से क्या फायदा, जबकि वो उसका तर्जमा जानते नहीं, तर्जमा तो जानते नहीं, तो भी हिफ्ज़ करके क्या हासिल। तो हज़रत थानी रहमतुल्लाह अलैह फरमाते हैं कि देखो कुरान अच्छी तरह याद बचपन में होता है, बड़े लोग शादो नादिर कोई हिफ्ज़ करता है लेकिन उसको भी इतना पुख्ता याद नहीं होता जितना बचपन में किया हुआ हिफ्ज़ याद होता है। तो भैया ये बचपन की उम्र ही है, इस उम्र में हिफ्ज कराया जाता है। अब ये लोग यूं कह करके कि ये अल्फाज जिनका माना नहीं जानते, तोतों की तरह इन अल्फाज को रटाने से क्या फायदा, तो गोया वो माने के नाम से जो है ये अल्फाज को भी खत्म करना चाहते हैं, इसलिए कि बचपन में याद कर पाएंगे, बचपन में याद नहीं किया तो बड़े होकर तो इतना अच्छा याद नहीं होगा। और दूसरी बात यह है कि भाई ये हज़रत थानी रहमतुल्लाह अलैह फरमाते हैं, तुम मानी की बात करते हो ना अहमियत, तो सवाल यह है कि मानी ऐसी चीज नहीं है जिसको आदमी बराए रास्त अपनी जात से दूसरे की तरफ मुंतकिल कर सके। मेरे दिल के अंदर कुछ मजमून है, कुछ हकायक है, मैं उन हकायक को जब आपके सामने पेश करूंगा तो उसके लिए मुझे सहारा लेना पड़ेगा, मदद लेनी पड़ेगी। किसकी? अल्फाज की। अल्फाज के बगैर मैं उन मानी को आपके सामने ताबीर नहीं कर सकता। तो जो लोग मानी के नाम से अल्फाज को बेकार बताना चाहते हैं वो हकीकत में मानी की कदर ही नहीं जानते। ऐसा तो है नहीं, मेरे दिल में एक मजमून है, मैं उस मजमून को कैसे बयान करूंगा? मैं अपने उस मजमून को अल्फाज का जामा पहनाऊंगा और अपनी जबान से वो अल्फाज अदा करूंगा। वो अल्फाज आपके कान के रास्ते से आपके दिल तक पहुंचेंगे और आप फिर वो जो मफहूम मैंने पेश करना चाहा है उस मफहूम को आप समझेंगे। वास्ता अल्फाज ब्लूटूथ जैसा तो है नहीं, सीधा इधर से उधर डालेंगे, ऐसा तो है। वो तो इस जमाने में ब्लूटूथ भी आया, पहले तो वो भी नहीं था। दोबारा कहने का हासिल ये है कि ये जो लोग मानी का जो हवाला देकर अल्फाज को बेकार करना कहना चाहते हैं, हकीकत यह है कि उनकी निगाहों में मानी की अहमियत नहीं है। और दूसरा ये भी है कि देखो अल्लाह तबरक तआला ने कुरान की हिफाजत का वादा फरमाया, इन्ना नहनु नज़्ज़लना ज़िक्रा व इन्ना लहू लहाफिज़ून। इस नसीहत की किताब यानी कुरान को हमने उतारा और हम ही उसकी हिफाजत करने वाले हैं। अल्लाह ताला ने उसकी हिफाजत का वादा फरमाया। और चूंकि इस दुनिया को अल्लाह ताला ने दारुल असबाब बनाया, कोई भी काम कोई भी चीज अल्लाह ताला कुदरत तो रखते हैं, ऐसे ही सीधे सब कुछ करा देंगे, लेकिन दुनिया का वो अल्लाह ने ऐसा बनाया है कि हर चीज का एक सबब अल्लाह ने मुकर्रर किया। आप आम का फल खाना चाहते हैं, अल्लाह ताला ने उसका सबब आम का पेड़ दरख्त उसको बनाया। तो आम का पेड़ वो बड़ा होगा, उसको आम लगेंगे तो आप आम खाएंगे, ये सबब है। उसके बगैर आप आम लेना चाहें तो इनसे उतरे तो मुश्किल। हज़रत ईसा अला नबियाना अलैहिस्सलाम के जमाने में माईदा उतरा था, ऐसा कोई माईदा उतरे आम? और उतरा भी तो कोई इक्का दुक्का आदमी के लिए उतरेगा, सबके लिए तो नहीं। आप दूध हासिल करना चाहते हैं तो दूध का ही से हासिल करेंगे? अल्लाह ने दूध के लिए सबब भैंस को बनाया, गाय को बनाया, बकरी को बनाया, यही तीन जानवर हैं जिनका दूध आमतौर पर लोग इस्तेमाल करते हैं। तो नया नहीं सबब है, कोई आदमी होगा ये काली काली भैंस, मैं तो उसका दूध नहीं पीता, मैं तो शेरनी का दूध पीता, शेरनी से मिलता हो तो ले लो। अल्लाह ने जिसको सब, चाहे वो सबब जाहिरी एतबार से कितना ही कमजोर मालूम होता हो, कैसा ही कम दर्जे का मालूम होता हो, भैंस बड़ी कम दर्जे की मालूम होती है, लेकिन दूध के लिए हम उसी के मोहताज। तो बहरहाल अल्लाह तबरक तआला ने इस दुनिया को दारुल असबाब बनाया, इसलिए कुरान की हिफाजत का वादा जो अल्लाह ने फरमाया, तो हज़रत हकीमुल उम्मत रहमतुल्लाह अलैह फरमाते हैं कि उसकी हिफाजत के लिए अल्लाह ताला ने ये बच्चों को खड़ा कर दिया, छोटे छोटे बच्चे इस कुरान को याद करते हैं और उनको याद हो जाता है। आम तौर पर कुरान जैसी ये जखीम किताब 900-950 सफ़े की, ये बच्चे 2-2.5 साल में याद कर लेते, बाकी साल या आधा साल तो दौर में गुजरता है, उमूमन 2 साल, और बहुत से बच्चे 1 साल में, बहुत से बच्चे 6 महीने में, बहुत से जो है वो 2 महीने में, बाद 1 महीने में भी याद कर ले। तो बहरहाल कहने का हासिल ये है कि ये जो याद किया ये क्या इन बच्चों का करिश्मा है? नहीं, इनकी अल्लाह ताला ने इनसे ये काम लेना चाहा, इनके लिए قرآن کے حفظ کو آسان فرما دیا اللہ تعالیٰ، کیونکہ اللہ تعالیٰ اپنی کتاب کی حفاظت کرنا چاہتے ہیں. اور دوسری بات حضرت تھانی عبداللہ فرماتے ہیں کہ اگر بڑوں کے ذریعے سے کام لیا جاتا تو شاید کسی کو یہ خیال آتا، خود ان بڑوں کو یہ خیال آتا کہ ہم کچھ کر رہے ہیں. چھوٹوں کے ذریعے سے اللہ نے کام لیا، اور چھوٹے بھی ایسے بچے یہ 8-10 سال کے کہ ان کے ماں باپ کسی قیمتی چیز کی حفاظت کے سلسلے میں ان پر بھروسہ کرنے کے لیے تیار نہیں. ماں باپ کہیں باہر جا رہے ہوں اور بچہ اسکول گیا ہو تو بچے گھر کی چابی بچے کو نہیں دیں گے، پڑوسی کو دیں گے، وہ آوے تو کھول دیں گے. کیوں؟ وہ سوچتے ہیں کہ اس کے ہاتھ میں چابی پتا ہی گھوم کر دے گا. تو ایک چابی کی حفاظت کے معاملے میں ماں باپ، اس کے ماں باپ جن کو ان سے بہت محبت ہے، وہ بھی ان پر اعتماد اور بھروسہ کرنے کے لیے تیار نہیں. ان بچوں سے اللہ تعالیٰ کام لے رہے ہیں، کائے کا اپنی کتاب کی حفاظت. یہ حقیقت میں یہ اللہ ہی کا جو وعدہ ہے نا پورا ہو رہا ہے، ان بچوں کی کوئی کرامت نہیں. دوسری بات یہ کہ یہ بچے جس زبان سے قرآن کو پڑھتے ہیں وہ کس نے بنائی؟ اللہ نے بنائی. جن آنکھوں سے قرآن کے اندر ان حروف کو دیکھتے ہیں وہ کس نے بنائے؟ جن کانوں سے سنتے ہیں وہ کان کس نے بنائے؟ جس دل و دماغ کے اندر اس کو محفوظ رکھتے ہیں وہ دل و دماغ کس نے بنایا؟ یہ سب اللہ نے بنایا. تو یہ اللہ ہی حفاظت کر رہا ہے، اللہ ہی حفاظت کر رہا ہے. یہ تو قرآن کا معجزہ ہے، اتنی ضخیم کتاب. اب یہ بچے سب، ان میں کوئی ہے جس کی مادری زبان گجراتی ہے، کوئی ادھر کا ہوگا تو اس کی مادری زبان ہندی ہے، سمجھایا کریں، کیا کوئی بنگالی ہے تو اس کی مادری زبان بنگالی ہے. اب جن کی مادری زبان کوئی اور ہے، اور قرآن ہے کون سی زبان میں؟ عربی زبان میں. ایک دوسری زبان کی کتاب جو ان کی مادری زبان نہیں، اور وہ بھی اتنی ضخیم کتاب، اس کو اتنی مختصر مدت میں یاد کر لینا، اور پھر پڑھنا، پڑھنے کا طریقہ بھی وہی جو اہل عرب پڑھتے ہیں. اہل عرب قرآن کو جس لہجے میں ادا کرتے ہیں، جس انداز سے پڑھتے ہیں، یہ بچے اسی لہجے اور اسی انداز سے پڑھتے ہیں. یہ سب کس نے آسان کر دیا؟ وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرٍ. اللہ تعالیٰ چیلنج کر رہے ہیں، دعوت دے رہے ہیں، کوئی ہے یاد کرنے والا؟ ہم نے تو آسان کر دیا، آؤ میدان. سبیل ساقی ہے، کوثر لگی ہے، آؤ آؤ اور فائدہ اٹھاؤ. تو حقیقت تو یہ ہے کہ یہ اس کو، اتنی بڑی کتاب کو یاد رکھنا، اسی لہجے میں پڑھنا، حالانکہ جو مادری زبان نہ ہو نا اس کو اسی لہجے میں بولنا بڑا مشکل ہے. چینی زبان کا، بنگالی زبان کا ایک جملہ، ایک واقعہ ہم کو لکھ کر کے کوئی دے دے، یاد کرو، تو ایک تو اس کو یاد کرنے میں 2-4 دن لگیں گے. ایک چھوٹا سا جملہ ہے پھر بھی ہے، اور پھر جب بولنے کا وقت آئے گا تو بنگالی لوگ جس لہجے میں، جس ٹون میں بولتے ہیں، اس لہجے میں ہم نہیں بولیں گے. بلکہ جب ہم بنگالی کا یہ جملہ بولیں گے اور کوئی بنگالی موجود ہوگا تو وہ ہنسے گا. جیسے ہم کسی اردو زبان کو گجراتی کا جملہ سکھاتے ہیں اور وہ جب گجراتی بولتا ہے تو ہم لوگ ہنستے ہیں، کیوں؟ لہجہ وہ نہیں ہے. لیکن یہاں یہ بات، یہ سب قرآن کا معجزہ ہے. اللہ تبارک و تعالیٰ نے قرآن پاک کو آسان کر دیا. یہ اللہ کا وہ وعدہ، انا نحنو نزلنا الذکر و انا له لحافظون. خود نبی کریم صلی اللہ تعالی علیہ وسلم کے لیے اللہ نے آسان کر دیا قرآن. بخاری شریف میں روایت ہے ابن عباس رضی اللہ تعالی عنہ کی، کیف کان بدو الوحی الی رب، پہلا جو باب ہے اس میں بھی وہ روایت ہے، اور بھی کئی جگہوں پر کتاب التفسیر میں بھی ہے، سورہ قیامہ کی تفسیر میں. کہ جب پہلے حضرت جبریل وحی لے کر کے آتے تھے اور وہ وحی کے الفاظ پڑھتے تھے तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम को ये डर लगा रहता था कि कहीं ये वही सुना के चले जाओ, इनमें भूल न जाओ। इसलिए आपको फिक्र रहता था कि मैं उसको याद करूं। तो हजरत जिब्रील वही के अल्फाज की जब तिलावत करते थे तो याद करने की खातिर हुजूर सल्लल्लाहु अलैहि वसल्लम भी जल्दी जल्दी हजरत जिब्रील के साथ उसको क्या करते थे, पढ़ते थे। और उसमें हुजूर सल्लल्लाहु अलैहि वसल्लम को बड़ी मशक्कत होती। एक तो वही नाजिल हो रही है, उसका बोझ, वो बड़ा बोझ हुआ करता था। और साथ में ये फिक्र, दोहरी दोहरी मुसीबत, डबल मुसीबत। तो अल्लाह तबारक तआला इब्न अब्बास फरमाते हैं कुरान में अल्लाह ने आयत नाज़िल फरमाई, ला तुहर्रिक बिही लिसानक लितअजल बिही इन्ना अलैना जमअहू व कुरान। ए नबी, आप इस कुरान को जल्दी से याद कर लें, इस गरज से अपनी जबान को हरकत मत दो। इन्ना अलैना जमअहू व कुरान, कुरान के इन अल्फाज को, वही के इन अल्फाज को जो जिब्रील लेकर आते हैं, आपके सीने में जमा कर देना, महफूज कर देना, और फिर आपकी जबान से उसको पढ़वा देना, अदा करवा देना। ये हमारी जिम्मेदारी। इब्न अब्बास रज़ियल्लाहु ताला अन्हु फरमाते हैं जब ये आयतें नाजिल हुई उसके बाद से हुजूर का मामूल ये हो गया, जब हजरत जिब्रील वही लेकर के आते थे तो आप खामोश सर झुकाकर बैठ जाते, और जब वही के आने का सिलसिला मुकम्मल होता था तो जो वही आई होती थी वो आपको खुद ब खुद ऑटोमेटिक क्या हो जाती थी, याद हो जाती। तो मैं यूं कहा करता हूं, ये जो अल्लाह ताला ने इत्मीनान दिलाया, रात भाजनिक भी इंसान न करे ताजर भी इन्ना अलैना जमाहू व कुरान, ये सबके लिए तुम्हारे सीनों में इस कुरान को महफूज कर देना और तुम्हारी जबान से इसको पढ़वा देना, ये हमारी जिम्मेदारी। अल्लाह मियां कह रहे हैं तुम आओ मैदान में आओ, मुद्दकिर, हमने कुरान को याद करने के लिए आसान कर लिया, कौन है आओ मैदान में, हम सब के लिए उसका याद करना और उसकी जबान से उसका पढ़ना आसान कर देते हैं। ये सब ये मौजिजा है कुरान का। बहरहाल मैं ये अर्ज कर रहा था कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम को अल्लाह तबारक तआला ने जो रसूल और नबी बना करके भेजा और जिन कामों को अंजाम देने के लिए भेजा, उनमें पहला काम क्या है, तिलावत आयात यानी कुरान के अल्फाज। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम बड़े एहतमाम के साथ, बड़ी तवज्जो के साथ सहाबा को कुरान के अल्फाज सिखलाते थे। जब वही नाजिल होती थी सहाबा को बुलाते थे और उनके सामने नाजिल शुदा ताजा वही जो होती थी उसको आप पढ़ते थे और लिखवा भी देते, और फिर और औकात में भी आप सहाबा को बराबर सिखलाते कि कुरान किसने सिखलाया सहाबा को, नबी करीम, खास करके जो कुर्राए सहाबा हैं उनको हुजूर ने सिखलाया और फिर दूसरे लोगों को यूं कहा तब इनसे सीखो। तिर्मिज़ी शरीफ में, बुखारी शरीफ में इसका रिवायत है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं इस्तक़रौल कुरान मिन अरबाती अब्दुल्लाह इब्न मसूदी व सालिम इब्न मौला अबी हुज़ैफा व उबै इब्न काब व मुआज़ इब्न जबल, चार आदमियों से कुरान को पढ़ना सीखो। अब्दुल्लाह इब्न मसूद, सालिम मौला अबा हुज़ैफा, ये दो महाजरीन में से, और उबै इब्न काब और मुआज़ इब्न जबल ये अंसार में से। देखो ये हुजूर सर्टिफिकेट दे रहे हैं, ये इरशाद फरमाकर हुजूर क्या कर रहे हैं, आपने सिखाया और ये अच्छी तरह से सीख गए और माहिर हो गए, तब हुजूर ऐलान कर रहे हैं। ये मदरसे वालों की तरफ से भी ऐलान किया जाता है, सुना आपको ये मौलाना आली तो यार हमने इसको ये सिखा दिया, आप लोग इससे पूछ सकते हैं, सीख सकते हुजूर अहसान। और फिर ये वैसे भी असातिज़ा को चाहिए कि अपने पास पढ़ने वाले तलबा की जो कमालात हैं, उनकी जो खूबियां हैं, उनका इजहार करें, लोगों के सामने बयान करें कि ये पढ़ता है। देखो हदीस में आता है, बुखारी शरीफ में रिवायत है, एक मरतबा हजरत अब्दुल्लाह इब्न मसूद रजी अल्लाह ताला अन्हु की मजलिस से दर्स लगी हुई है, लोगों को कुरान पढ़ा रहे हैं और हजरत खब्बाब इब्न अरी रजी अल्लाह ताला अन्हु उनके पास आए दर्शन, वो खड़े हुए उधर सामने आकर इन्होंने पूछा, ए अबू अब्दुर्रहमान, ये हजरत अब्दुल्लाह इब्न मसूद की कोई नहीं है क्या? ये सब लोग आप जिस तरह पढ़ते हैं इस तरह पढ़ते हैं? उन्होंने सवाल किया तो हजरत अब्दुल्लाह इब्न मसूद रजी अल्लाह ताला ने कहा, हाँ आप कहो तो सुनाओ। सुनाओ क्या? सुनाओ। तो हजरत अलकमा रहमतुल्लाह अलैह जो आपके शागिर्द थे, ये वाकया बुखारी में मौजूद है, हजरत अब्दुल्लाह इब्न मसूद ने कहा पढ़ो अलकमा। अलकमा ने पढ़ा, कुछ आयतें पढ़ी, जब पढ़ चुके तो हजरत अब्दुल्लाह इब्न मसूद ने हजरत खब्बाब से पूछा, कैसा पाया? दाद दे रहे हैं। कौन दाद देता है? उस्ताद अपने शागिर्द की पढ़ाई की। तो मेहनत, उस्ताद मेहनत करता है, शागिर्द भी हासिल करता है, तो उस्ताद की भी तमन्ना होती है कि मैं लोगों को सुनवाऊं और लोग देखें, देखो उसमें उस्ताद की मेहनत का भी पता चलता है, शागिर्दों की मेहनत का भी पता चलता है। तो कहा बहुत अच्छा पढ़ा, ये कहा किसने? हजरत खब्बाब ने। हजरत अब्दुल्लाह ने उसने कहा, हाँ मैं जिस तरह पढ़ता हूँ इसी तरह ये भी हूबहू पढ़ते हैं। ये हजरत अलखमा जो है उनके मुतालिक लिखा है किताबों में कि आपने अगर अब्दुल्लाह ने मसूद को ना देखा हो, अलखमा को देख लो, वही चाल डाल, वही अंदाज, वही सब, टू कॉपी किसकी? इब्ने मसूद की। और इब्ने मसूद के मुतालिक है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जो चाल चाल डाल थी वही इब्ने मसूद की। तो बहरहाल ये हमारा इल्म, मैं तो तलबा से कहूंगा और असातिज़ा से भी कहूंगा कि हम पढ़ावे वो पढ़ें, इसमें हम अपने आप को फना कर दें, अपनी सलाहियतों को उसमें ऐसा लगावें किसी दूसरी चीज की तरफ कोई ध्यान देने की जरूरत नहीं। हमारा ओढ़ना बिछोना, हमारी जिंदगी का मिशन, हमारी जिंदगी का मकसद यही बन जाए 24 घंटे। आज भी जो अल्लाह के बंदे इस तरह मेहनत करते हैं, अल्लाह ताला उनको परवान चढ़ाते, उनकी मेहनतों को अल्लाह ताला जो है कारगर बनाते हैं। हमारे मदारिस में अगर असातिज़ा इस अंदाज से लगे और तलबा भी इस तरह मेहनत करें तो देखो क्या होता है, फिर तो बहुत कुछ हो जाएगा। जरूरत इसकी है कि हम पूरे शौक और रहमत के साथ, हमारे अंदर वो यकीन नहीं रहा। फिर सहाबा जिस यकीन के साथ इल्म हासिल करते थे, वो यकीन न हमारे पढ़ाने वालों में है न पढ़ने वालों में, जिसकी वजह से बहुत कमी आ गई। पर फिर भी अल्लाह ताला जिस तरह भी हो हमसे काम ले रहे हैं, हमें अल्लाह का शुक्र अदा करना चाहिए कि अल्लाह अगरचे ये जो कुछ हो रहा है उसका हक तो अदा नहीं हुआ, लेकिन तूने अपने फजल से ये हमको टूटा फूटा ये काम करने की तौफीक अता फरमाई, ये तेरा एहसान। अल्लाह से ये दुआ करते रहे कि अल्लाह इस सआदत से हमें महरूम न कीजिए, जिंदगी की आखिरी घड़ी तक ये काम हम करते रहे। ये हजरत उस्मान इब्न अफ्फान रज़ी अल्लाह ताला अन्हु नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम का इरशाद नकल करते हैं, खैरुकुम मन ताअल्लमल कुरान व अल्लम, तुम में सबसे बेहतर वो है जो कुरान पाक सीखे और सिखलाए। हजरत उस्मान रज़ी अल्लाह ताला अन्हु से इस रिवायत की नकल करने वाले اس روایت کے نقل کرنے والے ابو عبد الرحمن عبداللہ ابن حبیب سلمی رحمت اللہ علیہ بڑے جلیل القدر تابعی، اکثر قراء کی سندیں ان کے واسطے سے حضور تک پہنچتی. وہ بخاری میں ہے ان کا جملہ، یہ حدیث نقل کرنے کے بعد حضرت ابو عبد الرحمن سلمی فرماتے ہیں، حضور کا یہ ارشاد ہے جس نے مجھ کو یہاں بٹھایا. انہوں نے اپنے آپ کو قرآن پاک پڑھانے کے لیے وقف کر دیا، حالانکہ بڑے محدث تھے اور بھی بڑے کمالات کے مالک تھے. سارے کمالات کے مالک ہونے کے باوجود انہوں نے کہاں لگایا؟ قرآن کی تعلیم، چونکہ حضور کا ارشاد ہے خیرکم من تعلم القرآن وعلم. آج ہمارا حال کیا ہو گیا؟ ہم یہ کام کر رہے ہیں، اللہ ہم سے لے رہے ہیں، تو بھی اس کی جو قدر ہونی چاہیے، اس پر جو مسرت کی کیفیت ہونی چاہیے. ہمارا فارغ ہو کر کے جب جاتا ہے یا کوئی ملتا ہے، کیا کرتے ہو؟ کیا جواب دیتا ہے؟ جلالین کا متن پڑھاتا ہوں. بہت سے ہیں نا، ہے نہیں ایسے جواب دینے والے ہیں کہ نہیں؟ قرآن کا نام لینا ان کو شرم آتی ہے، نعوذ باللہ. جلالین کا متن پڑھاتا ہوں، جب دل کی یہ کیفیت ہوگی تو پھر کیا فائدہ ہو؟ اللہ کا شکر ادا کرو. کسی دور کے دیہات میں مکتب میں بچوں کو بھی اگر آپ قرآن پڑھاتے ہیں، ناظرہ قرآن، تو بھی وہ سعادت ہے جو دنیا میں کسی اور کو حاصل نہیں. یہ سب سے بڑی سعادت، خیرکم من تعلم القرآن وعلمہ، تم میں سب سے بہتر وہ ہے جو قرآن پاک سیکھے اور سکھائے. خیرکم کا لقب بارگاہ نبوت سے ملا ہے اس کام کرنے والے. تو حضرت ابو عبد الرحمن عبداللہ ابن حبیب سلمی فرماتے ہیں، حضور کا یہ ارشاد ہے جس نے مجھے یہاں بٹھایا. اس کی شرح کرتے ہوئے حافظ ابن حجر عسقلانی رحمت اللہ علیہ بخاری کی شرح میں لکھتے ہیں کہ حضرت عثمان رضی اللہ تعالیٰ عنہ کے دور خلافت سے لے کر حجاج ابن یوسف کے دور امارت تک انہوں نے یہ خدمت کی. کون سی؟ قرآن. گویا سالوں کی تعین نہیں، معین طور پر سال معلوم نہیں، یہ آتا ہے جملہ. اب اس کا وہ دو کیا ہے؟ تو کیا حضرت عثمان رضی اللہ تعالیٰ عنہ کے دور خلافت کا آخری سال اور حجاج ابن یوسف کے دور امارت کا پہلا سال، ان کے بیچ میں 38 سال کا فاصلہ ہے، بیچ میں یہ 38 سال. اور حضرت عثمان رضی اللہ تعالیٰ عنہ کے دور خلافت کا پہلا سال اور حجاج ابن یوسف کی امارت کا آخری سال 72 سال ہو. گویا ان کی قرآنی خدمات کا دورانیہ 38 سے لے کر 72 تک میں ہے. یقینی طور پر نہیں کہہ سکتے کون سا ہے، تو کہنے کا حاصل یہ ہے کہ بھائی یہ بہت بڑی سعادت ہے، ہم لوگ اس کی قدر کریں. اللہ نے ہم کو مفت میں ہی عطا فرمایا. راتوں کو اللہ کے حضور رونا چاہیے کہ اللہ تو نے یہ نعمت، میں تو اس لائق نہیں تھا، تو نے مجھے یہ سعادت عطا فرمائی. جتنا قدر کرو گے اللہ تعالیٰ اتنا ہی نوازیں گے. خالی قرآن پڑھانے کا کام کرو گے، یہ مت سمجھنا کہ میں بخاری پڑھاؤں گا تب ہی کچھ میری عزت ہوگی. آج یہ مزاج بن گیا ہمارے علماء کا کہ بس کوئی اونچی کتاب پڑھاوے تو کچھ کرتا ہے، کچھ ہے ورنہ تو نہیں. بہت سے پڑھنے کے بعد بھی پڑھانے کا کام نہیں کرتے. کیوں؟ اچھی استعداد تھی، اور وہ یوں سمجھتے ہیں کہ مجھے کہیں کسی مدرسے میں اونچی کتاب ملے یا کوئی مدرسے والے شیخ الحدیثی کا جو ہے نا منصب مجھے پیش کریں، حضرت تشریف لائیے آپ بخاری پڑھانے کے لیے، تب تو میں جاؤں گا، ورنہ یہ ناظرہ پڑھانے کون جاتا ہے؟ جب ہمارا مزاج یہ بنے گا تو آپ بتلائیے اللہ کی طرف سے کیا معاملہ ہوگا. حقیقت تو یہ ہے کہ یہ وہ سعادت ہے، اللہ جسے چاہتے ہیں عطا فرماتے ہیں. رتبہ بلند ملا جس کو مل گیا، वरना हर मुद्दई के वास्ते दारो रसन कहां लालो लाले बफलुल्लाह यूती ये मुनिशा। हमें इन नेमतों की कदर करनी चाहिए। मैं अहले इल्म से भी कहूंगा, अपने बच्चों से भी कहूंगा कि ये इतनी ऊंची नेमत है कि दुनिया की कोई नेमत उसका मुकाबला नहीं कर सकती। फजाइल कुरान में हजरत शेख माना ज़करिया साहब नवरल्लाहु मरकज़हु ने शरह एहरिया के हवाले से ये हदीस नकल की है कि अल्लाह ताला ने किसी को कुरान जैसी दौलत अता फरमाई, नेमत अता फरमाई, फिर किसी और साहिब नेमत को जिसको दुनिया की कोई और नेमत मिली है, कोई ओहदा मिला है, दौलत और सरवत मिली है, कुछ और मिला है, उसके मुताबिक यूं समझा कि उसको जो नेमत मिली वो मुझे मिली हुई नेमत से बढ़कर के। तो उसने कुरान की शक्ल में अल्लाह ने जो नेमत अता फरमाई उसकी नाकदरी की। आज हम में से तकरीबन अक्सरियत वो है जो इस नाकदरी की वबाल में गिरफ्तार है। कितने हैं जो दिल से यूं समझते हो कि नहीं वाकईतन ये बहुत बड़ी चीज है जो अल्लाह ने मुझे अता फरमाई, तो नाकदरी होगी तो लाइन शकर तुम लाइन कफर तुम इनाजाबी। बहरहाल जरूरत है इसकी कदर पहचानी जाए। हजरत साहबा रिज़वानुल्लाह ताला अलैहिम कैसी कदर करते थे। हजरत उमर रजी अल्लाह ताला ने अपने गवर्नर को जो जिनको मक्का का गवर्नर बनाया था नाफे इब्न अब्दुल हारिस, उनको पूछा कि तुमने जंगलात का जिम्मेदार किसको बनाया है, जंगलात का शौबा किसको सौंपा है। कहा इब्न अफजा को। तो पूछा हजरत उमर ने, वो पहचानते नहीं थे कि इब्न अफजा कौन है, ये हमारा आजाद शुदा गुलाम है। क्या एक गुलाम को तुमने ये काम सौंपा? तो कहा कि ये कुरान का पढ़ा हुआ है। तो उन्होंने ये जवाब दिया तो हजरत उमर फरमाते हैं सदक रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम इन्नल्लाह यरफाउ बिहाज़ल किताब अक़वामन व यदउ बिही आख़रीन। अल्लाह के रसूल सल्लल्लाहु तआला अलैहि वसल्लम ने सच फरमाया कि अल्लाह इस कुरान के जरिए से बहुत से लोगों को सरबलंद करेंगे और बहुत से लोगों को ज़लील व रुसवा करेंगे। अल्लाह ताला हमें इस नेमत की कदरदानी की तौफीक अता फरमाए। इस मौके पर इन तमाम बच्चों और उनके वालिदैन औलिया असातिज़ा अहले मदरसा की खिदमत में मैं मुबारकबाद पेश करता हूँ कि अल्लाह ताला ने ये मौका अता फरमाया, अल्लाह ने इस खिदमत के लिए हम हज़रात को मौका दिया, अल्लाह इसकी कदरदानी हमें अता फरमाए।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
सुभानक अल्लाहुम्मा व बिहम्दिका व तबारक इस्मुका व तआला जद्दुका व ला इलाहा गैरु ला इलाहा इल्लल्लाह व लहु समदु लजी लम यलिद व लम यूलद व लम यकुल लहु कुफुवन अहद। اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما صليت على سيدنا إبراهيم وعلى آل سيدنا إبراهيم إنك حميد مجيد. اللهم بارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما باركت على سيدنا إبراهيم وعلى آل سيدنا إبراهيم إنك حميد مجيد. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا اغفر لنا ذنوبنا وإسرافنا في أمرنا وثبت أقدامنا وانصرنا على القوم الكافرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى.
اللهم اجعلنا هادين مهتدين غير ضالين ولا مضلين سلما لأوليائك وحربا لأعدائك نحب بحبك من أحبك ونعادي بعداوتك من خالفك من خلقك اللهم أغننا بالعلم وزيننا بالحلم وأكرمنا بالتقوى وجملنا بالعافية يا الله تو ہمارے گناہوں کو معاف فرما ہماری خطاؤں سے درگزر فرما اے اللہ گنہ گار ہیں خطا کار ہیں قصوروار ہیں اب تک کی ہماری زندگی تیری نافرمانیوں میں گزری تو نے جن کاموں کو کرنے کا حکم دیا ان کو بجا نہیں لائے تو نے جن چیزوں سے منع فرمایا انہی کا ارتکاب کرتے رہے گناہ کر کر کے لذتیں حاصل کرتے رہے اور تیرا دیا ہوا رزق کھا کھا کر تیرا مقابلہ کرتے رہے اے اللہ اگر تو نے مغفرت نہیں فرمائی ہمارا کوئی ٹھکانہ نہیں رہے گا مولا معاف کر دے مولا معاف کر دے مولا معاف کر دے تجھے معافی بہت پسند ہے بندے جب تجھ سے اپنے گناہوں کی مغفرت چاہتے ہیں خوش ہو کر تو فرشتوں سے کہتا ہے یہ بندہ جانتا ہے کہ اس کے گناہوں کو میرے علاوہ کوئی معاف نہیں کر سکتا یقیناً اے اللہ ہمارے گناہوں کو آپ ہی معاف کر سکتے ہیں ہماری مغفرت فرما ہمارے والدین کی مغفرت فرما ہمارے اہل و عیال کی مغفرت فرما ہمارے بھائی بہن اور ہماری اولاد در اولاد کی مغفرت فرما ہمارے اعزاء اور اقارب کی مغفرت فرما ہمارے اساتذہ اور مشائخ کی مغفرت فرما ہمارے دوست اور احباب کی مغفرت فرما ہمارے مخلصین و محبین کی مغفرت فرما اے اللہ جنہوں نے ہم سے دعاؤں کے لیے کہا لکھا جو ہم سے دعاؤں کی امید رکھے ہوئے ہیں ان کی مغفرت فرما تمام مؤمنین و مؤمنات مسلمین و مسلمات پوری امت محمدیہ کی مغفرت فرما ہمارے چھوٹے اور بڑے ظاہر اور پوشیدہ اگلے اور پچھلے سارے گناہوں کو معاف فرما ہماری سیئات کو حسنات سے مبدل فرما اے اللہ گناہوں کی نفرت اور نیکیوں کی رغبت ہمارے قلوب کے اندر ڈال دے اے اللہ ایک لمحے کے لیے بھی تیری معصیت اور تجھ سے غفلت میں مبتلا ہونے سے ہماری پوری پوری حفاظت فرما تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پوری پوری حفاظت فرما نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما اے اللہ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے اے اللہ تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما تیری یاد سے ہمارے دلوں کو آباد فرما اے اللہ دوام ذکر اور دوام طاعت کی ہمیں توفیق عطا فرما تمام اعمال میں اخلاص اتباع اور احتساب کی کیفیت نصیب فرما اے اللہ ہمیں ہمارے اہل و عیال اور تمام متعلقین کو صحت قوت عافیت سلامتی دنیا آخرت کی بھلائیوں سے مالا مال فرما ہماری تمام ضرورتوں کی تو اپنے خزانہ غیب سے کفالت فرما ہمیں کسی کا محتاج و دستنگر نہ بنا اے اللہ ہماری روزیوں میں برکت اور وسعت عطا فرما ہماری اولادوں اور تمام طلباء کو عقائد حقہ علوم نافعہ اعمال صالحہ اخلاق فاضلہ سے آراستہ فرما برے اخلاق برے کردار و گفتار برے عادات و اطوار بری صحبتیں برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے اے اللہ ان کی پورے پوری حفاظت فرما اپنی شان ربوبیت سے تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک ہمارے دلوں کا سرور ہمارے لیے صدقہ جاریہ
और हमारी उम्मीदों से बढ़कर के मना ले। अल्लाह आज की इस मजलिस में जिन तलबा ने अपने हिफ्ज की तकमील की है उन सबको बे इंतहा कबूल फरमा। जिस तरह उनके सीनों को कुरानी अल्फाज से मुजयन फरमाया, कुरानी उलूम व मारिफ से भी उनको मालामाल फरमा, कुरानी आमाले सालेहा का उनको एहतमाम नसीब फरमा, कुरानी अखलाक फाजिला से उनको आरास्ता फरमा। रात और दिन की मुख्तलिफ गलियों में ज्यादा से ज्यादा कुरान पाक की तिलावत करके उसका हक हिफ्ज अदा करने की उनको तौफीक अता फरमा। अल्लाह कुरान के हिफ्ज की तकमील पर जो वादे तूने अपने हबीब पाक सल्लल्लाहु तआला अलैहि वसल्लम की ज़बान मुबारक से दिए हैं, उन वादों को इन बच्चों, इनके वालिदैन, इनके असातिज़ा, इनके मुरब्बियों और इनके अहले खानदान के हक में पूरा फरमा। जिन्होंने भी अपने औलादों को हिफ्जों में लगा रखा है, अल्लाह उनके लिए हिफ्ज की तकमील को आसान फरमा। अल्लाह हमें, हमारे अहल आयाल और तमाम मुतालिकीन को नमाज का कायम करने वाला बना दे। नमाज का इश्क और मोहब्बत हमारे दिलों के अंदर डाल दे। नमाज को हमारी आंखों की ठंडक बना। नमाज का खुशू और खुजू हमें अता फरमा। नमाज के अनवार और बरकात से हमारी जिंदगियों और हमारे घरों को ए अल्लाह मुनव्वर और मामूर फरमा। इबादात का एहतमाम नसीब फरमा। ए अल्लाह मामलात की दुरुस्तगी अता फरमा। माशरत का हुस्न अता फरमा। आपसी हुकूक की अदायगी का एहतमाम नसीब फरमा। आपस की हक तलफियों से हमारी पूरे पूरी हिफाजत फरमा। ए अल्लाह मुख्तलिफ हैसियतों से जो जिम्मेदारियाँ और फराइज मनसबी तूने हम पर लाजिम किए हैं, पूरी अमानत और दियानत के साथ उनको अदा करने की हमें तौफीक और सआदत अता फरमा। उनकी अदायगी में अदना खयानत और बददियानती के इंतकाब से तो हमारी पूरी पूरी हिफाजत फरमा। अल्लाह तो हमें अपनी कमियों, अपनी कमजोरियों, अपनी कोताहियों, अपने कसूर, अपने उयूब जुनूब का इदराक और एहसास अता फरमा कर उसकी इसलाह की तौफीक अता फरमा। अल्लाह ईमान की सलामती के साथ दुनिया से जाना नसीब फरमा। मालूम नहीं कब और कहां अल्लाह जिंदगी की शाम हो जाए, ऐसी हालत में मौत अता फरमा कि हमारे दिल ईमान के नूर से मुनव्वर हो, जबान पर कलमाए तैयबा जारी हो, तू हमसे राजी हो और हम तुझसे राजी हो, तेरे और तेरे बंदों के हुकूक में से कोई हक हम पर वाजिब अदा बाकी न रह गया हो। अल्लाह ऐसी हालत में मौत अता फरमा। कब्र के अजाब से हिफाजत फरमा। महशर की होलनाकियों से हिफाजत फरमा। उस दिन की रुसवाई से बचा ले। उस दिन अपने अर्शे अजीम का साया नसीब फरमा। अपने हबीब पाक सल्लल्लाहु तआला अलैहि वसल्लम के मुबारक हाथों हौज़े कौसर का जाम नसीब फरमा। हुज़ूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम की शिफात मरहमत फरमा। अल्लाह नेकियों के पलड़े को झुका दे। दाने हाथ में नामाए आमाल नसीब फरमा। कुल सिरात पर से आफियत के साथ गुजार कर जहन्नम के अजाब से पूरे पूरी हिफाजत फरमा कर जन्नत के अंदर दुखूल वदीन नसीब फरमा। ए अल्लाह हमारे बीमारों को सेहत कामिला आजिला मुस्तमिल्ला अता फरमा। मकरूजों के कर्जों के अदायगी की शक्लें पैदा फरमा। परेशान हालों की परेशानियों को दूर फरमा। हाजतमंदों की हाजतें पूरी फरमा। ए अल्लाह कैदो बंद में महबूसों को रिहाई नसीब फरमा। मुकदमात में माखूजों को बरी फरमा। जो जिस मुसीबत में गिरफ्तार है अल्लाह उसको उससे नजात अता फरमा। बेघरों को घर अता फरमा। बेसहाराओं को सहारा अता फरमा। बेरोजगारों को रोजगार अता फरमा। बे औलादों को औलाद अता फरमा। जिनके औलादे नाफरमान हैं अल्लाह तो उनके औलादों को तेरा और उनके माँ बाप का मुतीउ फरमा बदार बनाकर माँ बाप की आंखें ठंडी फरमा। जिनकी औलादे शादी की उम्रों को पहुंच चुकी हैं अल्लाह उनको साले जोड़ अता फरमा कर निकाह की सूरतें पैदा फरमा। जिनकी इज्दिवाजी जिंदगियां तलखी का शिकार हैं अल्लाह उनको इज्दिवाजी जिंदगी की خوشگواریاں عطا فرما. اے اللہ حضور پاک صلی اللہ تعالی علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اس کے ایمان و اسلام کی، جان و مال کی، عزت و آبرو کی، اہل و عیال کی، تجارت و زراعت و کاروبار کی، ہر چیز کی پورے پوری حفاظت فرما. پورے عالم میں امت محمدیہ جہاں کہیں مظلومیت کا شکار ہے، اللہ اس کی بھرپور نصرت فرما. ظالم کے ہاتھ کو ظلم سے روک دے. اللہ شام کی مظلومین کی بھرپور نصرت فرما. اللہ ان بے قصوں، اللہ بے یار و مددگاروں کے اوپر رحم فرما. اللہ روسیوں اور بشار ظالم کے لشکریوں اور اللہ ایرانیوں اور اسرائیلیوں کے شر اور اللہ ان کے حملوں سے ان کی پورے پوری حفاظت فرما. اللہ شر کے اوسط کے حالات کو اہل حق کے حق میں سازگار بنا دے. ممالک اسلامیہ کے سربراہوں کو اللہ ہدایت عطا فرما. بے دینوں ملحدوں کی سربراہی سے ان ممالک کو نجات عطا فرما. دیندار امانت دار غیرت ایمانی سے بھرپور ہاتھوں میں اقتدار عطا فرما. جو اپنے اپنے علاقوں میں شریعت مطہرہ کو جاری و ساری کرنے والے ہوں، اے اللہ خلافت راشدہ کے نہج پر خلافت اسلامیہ قائم فرما. ترکی کے حکمرانوں کی بھرپور نصرت فرما. اے اللہ ان کو تقویت عطا فرما. اے اللہ ان کو ایک مضبوط قوت بنا. اے اللہ مسلمانوں کا ایک حفاظت کا ذریعہ بنا. ماضی میں بھی اے اللہ تو نے ان سے تیرے کلمے کی سربلندی کا کام لیا تھا، اے اللہ اب دوبارہ اس خدمت کے لیے ان کو قبول فرما لے. خیروں کی سازشوں اور اپنوں کی غداریوں سے ان کی پورے پوری حفاظت فرما. اے اللہ سری لنکا کے مسلمانوں کی نصرت فرما. بدھسٹوں کے مظالم سے ان کو نجات عطا فرما. برما کے مسلمانوں کی حفاظت فرما. بدھسٹوں کے مظالم سے نجات عطا فرما. آسام کے مسلمانوں کی شہریت کے مسئلے کو حل فرما. اے اللہ اپنے فضل کا معاملہ فرما دے. اس ملک میں امن و امان کی فضائیں قائم فرما. امن و امان کی فضائیں قائم فرما. یہاں بسنے والی قوموں میں آپس میں محبت، رواداری، حسن سلوک کو عام فرما. اللہ جو لوگ اپنے ناجائز مقاصد کو حاصل کرنے کے لیے ان قوموں کے درمیان بغض و عداوت کے بیج بو کر اللہ بھڑکانا چاہتے ہیں، ان کی سازشوں کو ناکام کر. اللہ ہندوتو کے علم برداروں کے ایجنڈوں اور سازشوں کو ناکام کر دے. شاعر اسلامیہ کی پورے پوری حفاظت کر. اللہ ہمارے اکابر تیرے نیک بندوں نے اس ملک میں اے اللہ جو سلسلے جاری کیے، مدارس عربیہ، مکاتب قرآنیہ، مراکز دینیہ، خانقاہیں، مساجد، تبلیغی اور دینی مراکز، دینی جماعتیں اور جمعیتیں، اے اللہ ان سب کی حفاظت فرما. اے اللہ اس مدرسے کو ہر نوع کی ترقیات سے مالا مال فرما. اس کے علمی، اخلاقی، انتظامی، تعلیمی، تربیتی، اصلاحی معیار کو بلند سے بلند تر فرما. اس کے قائم کرنے والوں، چلانے والوں، پڑھانے والوں، پڑھنے والوں، تعاون کرنے والوں، تعلق محبت رکھنے والوں سب کو بے انتہا قبول فرما. اس کی تمام ضروریات کی اپنے خزانہ غیب سے کفالت فرما. ہر قسم کے شرور، فتن، آفات و بلیات و مکارے سے اس کی پورے پوری حفاظت فرما. اے اللہ تیرے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، اور جن شرور اور برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. اے اللہ تکمیل حفظ کی اس مجلس کی نسبت سے تیرے بندے دور و دراز اور قرب و جوار سے اس امید پر آئے ہیں جو دعائیں مانگی جائے گی وہ قبول ہوں گی. اے اللہ ان کی ان تمناؤں کو پورا فرما. جو مانگا وہ بھی عطا فرما، مانگنے سے رہ گیا وہ بھی عطا فرما. آج تک تجھ سے مانگ کر کبھی محروم نہیں، اب بھی اور آئندہ بھی محروم نہ فرما. تمام کی جائز اور نیک مرادیں پوری فرما. ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و صحابہ اجمعین برحمۃ اللہ.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.